पाहुना सँगको खसखस।
यस पाहुना सँगको खसखसका प्रायोजक हुनुहुन्छ बासु सत्याल। तपाईँलाई भर्जिनिया राज्यमा घर जग्गा तथा व्यवसाय कुशलता सफलता तथा शीघ्रताका साथ खरिद या बिक्री गर्नु परेमा सम्झनुहोस् बासु सत्याल साब रियल्टर तथा इन्टरनेशनल। सम्पर्क टेलिफोन 5713342878। सबैलाई आवासको समान अवसर एन्ड इक्वल हाउसिङ अपर्च्युनिटी।
नेपालको साहित्य संस्कृति र कलाको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा अहिले हाम्रो पाहुना हुनुभएको छ वरिष्ठ साहित्यकार तथा समालोचक डाक्टर गोविन्दराज भट्टराई। विक्रम सम्वत 2010 चैत्र 4 दिन जन्मनुभएका गोविन्दराज भट्टराई उपन्यासकार निबन्धकार तथा अनुवादक हुनुहुन्छ। अनुवादकको कुरा गर्दा अनुवाद साहित्यमा विद्यावृत्ति गर्ने पहिलो नेपाली हुनुहुन्छ। नेपाल इंग्लिश ल्याङ्ग्वेज टिचर्स एसोसिएशनको अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयको शिक्षा शास्त्र संकायमा सहायक डिन पदमा रहिसक्नुभएका भट्टराई त्रिवेणीमा अंग्रेजी शिक्षण विभागमा कार्यरत हुनुहुन्छ। साहित्यको फाँटमा उहाँले मुगलान, सुकरातका पाइलाहरू, मणिपुरको चिठी जस्ता उपन्यासहरू लगायत सिद्धान्त समालोचना बारे पुस्तकहरू तथा थुप्रै अनुवाद लेखनहरू गरिसक्नु भएको छ। उत्तर आधुनिक वादका प्रखर वक्ताका रूपमा चिनिने डाक्टर भट्टराईले विगत केही वर्षदेखि डायस्पोरा र डायस्पोरिक साहित्यमा पनि नजिकबाट निहालेर अध्ययन तथा अनुसन्धान गरिरहनु भएको छ। हालसालै गैर आवासीय नेपाली संस्था एनआरएनले यसै कार्यको लागि उहाँलाई खेमलाल हरिकला लामिछानी पुरस्कार पनि प्रदान गरेको थियो, जुन न्यूयोर्कमा आयोजित अनिशासको अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँलाई सो पुरस्कार हस्तान्तरण गरियो। हाल अमेरिका भ्रमणमा रहनुभएका समालोचक डाक्टर गोविन्दराज भट्टराईसँग टेलिफोन मार्फत हामीले यिनै सेरोफेरोमा रहेर आफ्ना केही खसखसहरू राख्ने जमर्को गर्दैछौ। त आउनुहोस् उहाँलाई स्वागत गरौं। वरिष्ठ साहित्यकार गोविन्दराज भट्टराईज्यू, हालै एनआरएनद्वारा पुरस्कृत हुनुभएकोमा तपाईँलाई बधाई ज्ञापन गर्दै खसखस डट कमका समस्त श्रोता तथा पाठकका तर्फबाट स्वागत गर्दछौ। अमेरिकाको भ्रमणको मूल कारण के होला
भाइ? यो यहाँको दुईटा कारण, एउटा चाहिँ अन्तर्राष्ट्रिय नेपाली साहित्यको तत्वावधानमा भएको एउटा प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्यको सम्मेलन हुन लागेको हुनाले, विश्वमै पहिलो नेपाली साहित्यको दर्शन सम्मेलन हुने हुनाले यस अवसरमा भाग लिनलाई निमन्त्रणा प्राप्त भएकोले म आएको थिएँ। दोस्रो कुरा, एनआरएनले स्थापना गरेको डायस्पोरा पुरस्कार को पनि ग्रहण गर्ने यही अवसर भएकोले गर्दा दुईटा संयोग एकै ठाउँ एकै दिन पर्ने हुनाले म यी कार्यको निम्ति यहाँ आएको थिएँ।
हजुर, यहाँलाई फेरि पनि अमेरिकामा स्वागत छ र पुरस्कारको लागि पनि यहाँलाई फेरि बधाई छ।
धन्यवाद भाइ।
हामी औपचारिक प्रश्नतिर लागौं। तपाईँ उत्तर आधुनिकवादको चाहिँ, मैले अघि पनि परिचयमा भने, उत्तर आधुनिकवादको चाहिँ प्रखर वक्ताको रूपमा हुनुहुन्छ। तपाईँले यहाँ यसको बारेमा थुप्रै पुस्तकहरू लेखिसक्नु भएको छ। उत्तर आधुनिकवादको पक्षधर भएको नाताले भनौँ न, यो आधुनिकवाद र उत्तर आधुनिकवादको सीमारेखा के हो बीचको?
अब छोटो समय हुन्छ होला यी सबै कुरा बोल्नलाई, तैपनि म के भन्छु भने, जो नयाँ समय आएको छ, विश्व परिस्थिति नै नयाँ भएको छ र पहिलेका जो सीमाहरू शास्त्रका लेखनका समालोचनाका सबै सिद्धान्तहरू चाहिँ अहिले नवीकृत भएका छन्। नवीकृत सिद्धान्तहरू, नवीकरण भएका नयाँ सिद्धान्तहरू लागू भएपछि उत्तर आधुनिकतावादको प्रयोग भएको देखिन्छ र त्योभन्दा अघिको समयलाई आधुनिकतावाद भनेर छुट्याइएको छ। अब यसमा जस्तो कि अब यो विश्वव्यापीकरण ग्लोबलाइजेसनले एउटा काम गरेको छ, अर्को साइबर संस्कृतिले अर्को काम गरेको छ। यी दुईटा तत्वले विश्वलाई, पहिले हामीले भनेका सिद्धान्तहरूले संसारको सामाजिक व्यवस्था, राजनीतिक व्यवस्था, आर्थिक व्यवस्था, साहित्यिक व्यवस्था र हाम्रो सांस्कृतिक चिन्तन, यी पहिलेको सिद्धान्त अनुसार नचल्ने भएका छन्। अहिले नयाँ मान्यताहरू आइसकेका छन्। त्यसकारणले अहिलेको परिस्थितिमा आएका नयाँ कुरालाई नयाँ आयामबाट व्याख्या गर्नको निमित्त उत्तर आधुनिकतावाद, उत्तर आधुनिक चिन्तन, उत्तर आधुनिक विश्लेषण आएको छ। म यसकै व्याख्या गर्दै हिँडिरहेको छु।
हजुर, अनि यसको चाहिँ समय रेखाबाट छुट्याउन सकिन्छ?
हजुर, समय रेखा कस्तो राम्रो कुरा भने, यद्यपि म यहाँ खेमलाल हरिकला गाश्वरी पुरस्कार ग्रहण गर्न जीवलामा छानेज्यूद्वारा स्पोन्सर गरेको एनआरएनले व्यवस्था गरेको पुरस्कार लिन आएको थिएँ, तर संजोगवश केही ठाउँ घुम्न मैले पाएँ, जस्तो कि मेरिल्यान्डको जोन हपकिन्स युनिभर्सिटीमा जाने मलाई मौका मिल्यो अस्तिका दिन। त्यही जोन हपकिन्स युनिभर्सिटीको अङ्ग्रेजी विभागमा 1968 चाहिँ ज्याक डेलिडाले एउटा लेक्चर दिनुभएको थियो स्ट्रक्चर साइन एन्ड प्ले भन्ने। 1968 जुन एउटा ऐतिहासिक कार्यपत्र हो, त्यो कार्यपत्र नै यो चाहिँ उत्तराधिकारवादको एउटा ठुलो क्रान्तिकारी कदम मानिन्छ। र त्यहाँदेखि यता आएर बिस्तारै 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 68 भनेपछि अब कमसेकम 40 वर्ष अगाडि कुरो हो, डेलिडाको मृत्यु भइसक्यो, 4-5-6 वर्ष भइसक्यो। तर यता आएर केही एउटा स्ट्रक्चर साइन एन्ड प्लेको विचार चाहिँ विश्वभरि फैलिएर अहिले त्यसमा हजारौं किताब लेखिए, हजारौं चाहिँ छलफल भए, हजारौं समर्थन र विरोधहरू भए, अझै हरेक साहित्यमा हरेक चिन्तनमा यसको चाहिँ पक्ष विपक्षमा चर्चा भइरहेको छ। र त्यस कारणले 40 वर्ष अघिको 1968 जोन हपकिन्स युनिभर्सिटी र मेरिल्यान्डको जोन हपकिन्स युनिभर्सिटीको ज्याक डेलिडाको विचारलाई चाहिँ एउटा आरम्भ बिन्दु मान्नु पर्छ। हजुर हजुर, 1968 भाइ त्यहाँ मेरिल्यान्ड युनिभर्सिटी एकचोटि ज्याक जोन हपकिन्स युनिभर्सिटी मेरिल्यान्डमा सर्वप्रथम यो चाहिँ फ्रेन्च दार्शनिक ज्याक डेलिडाले प्रस्तुत गरेका थिए। त्यसै भएर विकास हुँदै विचारहरू बढ्दै बढ्दै गए र नेपालीमा चाहिँ यो आएको, यो विचारहरू आएको 2038 सालदेखि अलिअलि शब्दहरू आएका रहेछन्। 48 सालदेखि अघिल्लो जुन स्वतन्त्रता संग्राम भयो त्यस पछाडिदेखि अलिकति उदार समाज पाश्चात्य समाजको प्रभाव हाम्रोमा पर्न थाल्यो र 48 सालदेखि अलिक बढ्दै गए। 50-51 सालदेखि उत्तराधिकता विषयमा किताबहरू नेपाली साहित्यमा लेखिन थाले। अहिले आएर भर्खरै हेर्दाखेरि चाहिँ जम्मा 31 वटा किताब उत्तराधिकताको पक्ष विपक्षमा यसको विश्लेषणमा व्याख्यामा नेपाली साहित्यमा 31 वटा कृति रचिएका छन् यसको सैद्धान्तिक व्याख्या विश्लेषण गर्नको निम्ति। त्यस कारणले यो यसरी हरेक साहित्यमा हरेक चाहिँ भाषामा यसको वर्चस्व फैलिरहेको छ।
यो उत्तराधुनिकवादको कुरा गर्दाखेरि कतिपय समालोचकहरूले चाहिँ नि यो अस्पष्ट नै छ, अपरिभाषित छ भन्ने कुरा पनि गर्नुभएको छ कतिपय समालोचकले, यो कुरालाई कसरी लिनुभएको छ यहाँले?
अब यसमा के छ भने, बढी दर्शनसित सम्बद्ध भएकाले गर्दा अघिल्ला दर्शनहरूको विरुद्धमा उठेर नयाँ दर्शनको रूपमा आएकोले गर्दा अलिकति दार्शनिक चिन्तन मासु चिन्तनमा पुग्न सबैलाई अलिकति कठिन भएकोले गर्दा अस्पष्ट जस्तो पनि यो लाग्दछ, यो स्वाभाविक हो। तर गहिरो बुझ्दाखेरि हरेक एउटा दर्शन पछाडि नयाँ दर्शन आएको छ, हरेक पुरानोलाई नयाँले केही रूपमा अलिकति संशोधन परिमार्जन गर्दै गएको छ। त्यस्तै गरी यो पनि अघिका स्थापित सबै दर्शनहरूलाई आंशिक रूपले परिवर्तन गर्दै एउटा नयाँ सिद्धान्त स्थापना गरेकाले गर्दा नयाँमा नयाँको विरुद्धमा जानेहरू पनि कोही हुन्छन्, नयाँलाई नरुचाउने पनि कोही हुन्छन्, पुरानोको निरन्तरता नै चाहने कोही हुन्छन्। त्यस्ताको निमित्त यो अलिकति अप्रिय पनि छ। तर नयाँ कुरा खोज्ने, नयाँ सिद्धान्त, नयाँ व्याख्या, नयाँ प्रयोग, नयाँ जगतलाई स्वागत गर्नेको निमित्त यो बोधगम्य पनि छ र यसले प्रभाव पारिरहेको पनि छ।
हजुर, यहाँले चाहिँ नयाँ कुरालाई नयाँ कुरा लिने, पुरानो कुरालाई छोड्ने भन्ने क्रममै अहिले अब हामी उत्तराधुनिकवादको कुरा गरिरहेको छौँ, चर्चा गरिरहेको छौँ। यसपछि आउने कुनै अर्को सम्भावित वाद देख्नु भएको छ साहित्यमा?
होइन, यस्तो प्रश्न गर्छन्, तर हामीले नेपालमा केही अब धेरै विद्वानहरूले छाड गरेका छौँ। अब 25-30 वर्षको निमित्त चाहिँ यो उत्तराधिकतावाद, उत्तराधिक चेतनालाई नै हामीलाई लिएर जानेछ, पछिको कल्पना अहिले गर्न सकिएको छैन। तर हरेक कुनै पनि वाद अहिलेसम्म चलेका प्लेटोदेखि यताका, अरस्टोदेखि यताका कुनै पनि वाद 15-20 वर्ष 25-30 वर्षभन्दा बढी चल्दैनन्। 5 वर्ष 4 वर्ष 2 वर्षमा समाप्त हुन्छन् अनि त्यसको कार्य सकिएपछि नयाँ समयले फेरि नयाँ वाद जन्माउँछ। अहिलेको लागि यही हो, तर भोलि यो रहने छैन।
भनेपछि अर्को कुनै बात पक्कै पनि आउँछ
भन्नेमा किनभने जीवन निरन्तरता हो, एउटाको स्थिरत्व होइन, यो स्थायित्वको विरोध हो। यो चाहिँ एउटा जुन कुनै पनि कुरा स्थिर हुन्छ, स्थायी हुन्छ, यो बाद रहिरहन्छ, चिन्तन रहिरहन्छ भन्नेको विरुद्धमा हुनुभएकाले गर्दा यो पनि अस्थिर हो, एकछिनको लागि हो। अहिलेको समय काल परिस्थिति र अहिलेको वातावरणकोले जन्म दिएको विचार हो यो। भोलि अर्को वातावरण आउँदा फेरि अर्को नै चिन्तन आउँछ। जस्तो कि हेर्नु न भाइ, अब हिजो हामीले यो साइबर कल्चर, साइबर लिटरेचर, इलेक्ट्रोनिक लिटरेचर भन्ने हिजो थिएन, तर इमेल इन्टरनेट खोलिसकेपछि तपाईँकै खसखस हेर्नुहोस् अहिले यहाँ खसखस.com र अरू पनि अनेकै साइटहरू, वेबसाइटहरू नेपाली चलेका हेर्नुहोस्। यी सबै वेबसाइटहरूको संख्या कोही साहित्यमा, कोही संस्कृतिमा, कोही भाषामा, कोही समाचारमा समर्पित यी संस्थाहरू हेर्दा हाम्रो जीवनकालमा हामीले कल्पना नगरेका कुराहरू आए, तर आज यी कुरा बेगर हामी बस्न नसक्ने भएका छौँ, होइन भाइ?
हजुर हो।
यी वेबसाइट र यी अनलाइन लिटरेचर र अनलाइन पब्लिकेसन बेगर हाम्रो जीवन नचल्ने भइसकेको छ अहिले, जबकि एक दशक अगाडि हाम्रो यो यी कुराको अस्तित्वको कल्पना पनि थिएन, होइन भाइ? कल्पना भन्दा बाहिर थियो, तर आज यी बेगर हाम्रो चाहिँ नि जीवन समाज नै नचल्ने जस्तो स्थिति भएको छ। त यो नै अन्तिम सत्य हो त हामी भन्दैनौँ, र उत्तरायुक्तले भन्छ देयर इज नो फाइनल ट्रुथ, कुनै पनि सत्य अन्तिम छैन। त्यस कारण हिजोको सत्य पनि हिउँदमा पात झरे जस्तै, वृक्षका पात झरे जस्तै झरेर गए, नयाँ पात फेरि आज पलाए, यी नयाँ पात र नयाँ फल, नयाँ फूलहरू पनि एक सिजनको लागि मात्र हुन्, अर्को सिजनमा समय बदलिएपछि, परिस्थिति बदलिएपछि, मानव विकास बदलिएपछि फेरि अर्को सभ्यता आउला, फेरि अरू कुनै नयाँ बाधा आउला,
क्रम चलिरहन्छ,
होइन भाइ?
हजुर। एकछिन अब यो फेरि 1968 जोन हपकिन्समा चाहिँ नि बाट सुरु भएको यो जुन उत्तराधुनिकवाद छ नि,
हजुर,
यो त 1968 सुरु भएर धेरै नचलेर चाहिँ नि फेरि त्यतिखेरै विलय भएको भन्ने पनि समालोचकहरूको भनाइ छ, यो सत्य हो?
यो चाहिँ सत्य होइन। कस्तो छ भने भाइ, एक थरी समालोचकहरू चिन्तकहरू के छ भने, यो पश्चिमी हो, यो बुर्जुवा हो, यो सामन्तीको हो, यो अरूको हो भन्ने किसिमले एउटा पुरानो विचारमा झुन्डिरहने, पुरानो विचारलाई स्थायी गरिरहने, खास गरी डिक्टेटरसिप जुन अधिनायकवादी चिन्तनले प्रभावित छन्, अधिनायकवादलाई कायम गर्ने, अधिनायकवादलाई खुस्की नदिने साथीहरू हुनुहुन्छ, उहाँहरूको निम्ति यो विरोध गर्नुपर्दा त्यस्तो भन्नुहुन्छ। तर के भने, पुरानो सिद्धान्त, पुरानो विचारहरूको पछि लागेर पिङ खेलिरहनु भन्दा नयाँ विचार स्वीकार नै राम्रो हुन्छ। त उहाँहरूको लागि चाहिँ यो अन्त पुरानो भइसकेको अथवा नचलेको अथवा यस्तै केही भन्ने शब्द गरेको सुन्दछु म। तर नयाँ के हो त, अहिलेको यथार्थता के हो भन्दाखेरि उहाँहरूसँग उत्तर छैन। यथार्थता के हो भने, उहाँले 150 वर्ष अगाडिको सिद्धान्तलाई पक्रेर हिँड्नुपर्छ भन्नुहुन्छ, जो चाहिँ समयको उल्टो गति र त्यो चाहिँ काम नलाग्ने भइसकेको छ।
धन्यवाद यस प्रश्नको लागि। अब हामीले साहित्यमा हामीले आधुनिकवाद देख्यौँ, उत्तराधुनिकवाद पनि देख्यौँ, यसभन्दा अगाडि आधुनिकवादभित्र पनि हामीले स्वच्छन्दवादको पनि कुरा गरेको छौँ, र हामीले स्वच्छन्दवादको धेरै कुरा गर्दाखेरि स्वच्छन्दवाद र उत्तराधुनिकवादमा खास समानता, फरक, विविधता के छ?
अब यसमा के छ भने भाइ, आधुनिकतावादभित्र पनि अरू साना साना धेरै तत्त्वहरू थिए, जस्तो स्वच्छन्दतावाद भयो, एउटा रोमान्टिसिजम भनौँ होइन, स्वच्छन्दतावाद भयो, अब यसको चाहिँ एउटा शास्त्रीय किसिम चलेको एउटा क्लासिकल एउटा शास्त्रीयतावाद पनि थियो, र यस्ता अरू केही आदर्शवाद पनि थियो। यस्ता किसिमका विभिन्न वादहरू मिलेर आधुनिकतावाद भनेको थियो, विभिन्न साना साना वादहरू मिलेर आधुनिकतावाद विश्व भनेको थियो। त्यस्तै गरी अहिले अरू धेरै वादहरू, अरू धेरै सिद्धान्तहरू, अरू धेरै हाँगाहरू मिलेर उत्तराधुनिकतावाद भनेको छ। जस्तै डायस्पोरा पनि पहिलेको चिन्तन होइन, यो डायस्पोरा पनि नयाँ चिन्तन हो, यसमा पनि अध्ययन अध्यापक हुन थालेको छ। साइबर कल्चर नयाँ विषय हो, अध्ययन अध्यापक हुन थालेको छ। र यस्ता किसिमका अरू नयाँ नयाँ भनौँ अहिले झन्नै 1 दर्जन जस्तो नयाँ नयाँ विचारहरू आएका छन्। यी सबैको छाता भएर उत्तराधुनिकतावाद बसेको छ। त्यस कारणले उत्तराधुनिकतावाद आउनुभन्दा अगाडिका अनेक वादलाई मिलाएर आधुनिकता भनेको थियो, त्यस पछाडि आउने अनेक वादहरूले मिलाएर उत्तराधुनिकता बनेको छ। एकभित्र अनेक धेरै छन्।
हजुर, धन्यवाद। यहाँले डायस्पोराको कुरा गर्नुभयो, र डायस्पोरा र डायस्पोरिक साहित्यमा नजिकबाट निहालिरहनु भएको छ यहाँले।
हजुर,
यहाँको विचारमा डायस्पोरा र डायस्पोरिकको साहित्यको परिभाषा छोटोमा गर्दाखेरि कसरी गरिन्छ होला?
छोटोमा गर्दा यो क्रियाकलाप त अघि पनि थियो, देशबाट बाहिर निस्किएर अन्य भूमिमा बस्ने हजारौं वर्षदेखिको प्रयत्न हो, तर यसलाई अहिले चाहिँ एउटा सामूहिक परिभाषा दिने काम, कानूनी रूपले हेर्ने, राजनीतिक रूपले हेर्ने काम चाहिँ भर्खरै शुरू भएको, 15-20 वर्ष 25 वर्षदेखि यताको हो। डायस्पोरा भनेको खास गरी बसाई सराईसित सम्बद्ध किसिमको मानव जाति को क्रियाकलाप हो। बसाई सरेर गए पछि नयाँ ठाउँमा बस्दाखेरि त्यहाँको साहित्य, त्यहाँको भाषा, त्यहाँको साहित्य संस्कृति र पुरानो ठाउँको भाषा साहित्य संस्कृतिको फ्युजन यथा संयोग कस्तो हुन्छ, कुन नवीन रूपमा आउँछ र दुईटा मिसिँदा कस्तो रूपमा हुन्छ, त्यहाँका मानिसको मानसिक भूगोल कस्तो हुन्छ, सांस्कृतिक जीवनचर्या कस्तो हुन्छ भन्ने विषयको साहित्य चिन्तन संस्कृति डायस्पोरा हो। नेपालीहरूको ठुलो समूह अहिले यस्तो माइग्रेसन बसाई सराईले बनेका ठुला ठुला समूहमा परिणत भएकोले गर्दा अहिलेको ग्लोबल तालेर अहिलेको साइबर दुनियाँले नेपाली पनि बाहिर धेरै गएकाले गर्दा यसको अध्ययनपनमा पनि हामीले लाग्नुपर्छ भन्ने अहिले कुरा आएको छ।
डायस्पोरिक साहित्यमा हामी जस्तो हामी विदेशमा बसेर साहित्य रचना गरिरहेका छौँ, त्यस रचनामा देश प्रेम झल्किनु पर्छ कि पर्दैन, झल्केको मात्रै डायस्पोरा हुन्छ कि नझल्केको पनि डायस्पोरा हुन्छ कि, कसरी मूल साहित्य र डायस्पोरिक साहित्यलाई छुट्याउने?
सही कुरा भाइ। अब यो चाहिँ त्यसो त मैले विशद रूपमा त अस्तिको मैले गोष्ठी पत्रमा सबै कुरा उल्लेख गरेको छु, अन्य सिद्धान्तहरू पढेर आज म छोटकरी दुई शब्द भन्न चाहन्छु। यो के भने स्वाभाविक रूपले मनमा जस्तो जीवन भोगिएको छ त्यो स्वाभाविकता नै हुनुपर्छ। आवश्यक रूपले कुनै कुरा देखाउनु वा लुकाउनु पर्ने म केही पनि छ जस्तो लाग्दैन। नयाँ ठाउँमा बस्दाखेरि त्यहाँबाट प्राप्त भएको नयाँ किसिमको सांस्कृतिक अनुभूति, नयाँ किसिमको एउटा सुरक्षा बोध, असुरक्षा बोध, एउटा फ्याक्चर भन्छ, फ्याक्चर भनेको एउटा प्रतिस्थापन, एक किसिमको भय, एक किसिमको नयाँ ठाउँको उत्तेजना, पुरानो ठाउँ लोप हुन्छ कि भन्ने किसिमको चिन्ता, यस किसिमको विस्थापन बोध, यस किसिमको चेतना देशभित्र बसेला हुँदैन, यो चेतना बाहिर बसेला हुन्छ। अनि अतीत प्रेम, देश प्रेम पनि यो हुन्छ। यी सबै स्वाभाविक कुरा छन्, यी सबै कुरा छन्। र तपाईँको मूल प्रश्न के भने देश प्रेम हुनुपर्छ कि पर्दैन भन्नु, देश प्रेम पनि जरुरी छ, तर देश प्रेम मात्रै पनि जरुरी छैन। जुन नयाँ हामी होस्ट कन्ट्रीमा बस्छौँ त्यो पनि हाम्रो देशै भएकोले गर्दा यहाँको उन्नतिको पनि हामी प्रशंसक नै हुन्छौँ, त्यहाँको उन्नतिको प्रशंसक हुन्छौँ। यो एउटा एम्बिभ्यालेन्ट एउटा द्वैत चरित्र जस्तो, एउटा चाहिँ द्वितीय नै हामी टेके जस्तो हुने हुनाले हामी एकातिरको निन्दा र एकातिरको प्रशंसा गर्न हामी सक्दैनौँ। र एकातिरको मात्रै हामीले प्रशंसा गरेर हाम्रो शरीर एकातर्फ मन एकातर्फ मात्रै गरिरहन पनि सक्दैनौँ, त्यो पनि अस्वाभाविक लाग्दछ। त्यस कारणले यो द्वैतता बोध एउटा एम्बिभ्यालेन्ट नेचर यसमा हुन जान्छ र सहज रूपले लेख्दा बुझ्दा दुई ठाउँको प्रगतिले पनि हामीलाई छुन्छ, दुई ठाउँको अवनतिले पनि हामीलाई छुन्छ। हिजो अस्ति देख्नु बासुजी दुईतिरका झन्डा राखेर हामी दुईतिरको एउटा सद्भाव मनमा राखेर हामीले त्यहाँ कार्यक्रम गरेका छौँ। एउटा उभयभावी चेतना हो र यसमा चाहिँ दुवैतर्फको लक्षणहरू, दुवैतर्फको राजनीति, दुवैतर्फ हो र खास गरी चाहिँ नयाँ ठाउँमा हामी अडिने, नयाँ ठाउँमा राजनीतिले, धर्मले, कानुनले हामीलाई कहाँ देख्छ, हाम्रो पोजिसन के हो र हाम्रो परिचय के हो, एक किसिमको परिचयको नयाँ ठाउँमा परिचयको खोजी भएकाले गर्दा बढी नयाँ ठाउँको सङ्घर्ष हुनुपर्दछ र बेला बेला देशको हित र चिन्तनको स्वाभाविकले आइहाल्छ।
कसै कसैले के पनि भन्ने गरेका छन् भने नेपालीहरू विश्वभर छरिएर बसेका छन्, जहाँ जहाँ उनीहरूले नेपालीमा रचनाहरू गरे लेखेका छन् साहित्यमा, अनि त्यो ती रचना र रचना तथा साहित्यहरू नेपाली साहित्यकै इँटहरूमा अर्को इँटको रूपमा थपिएको रूपमा नलिएर डायस्पोरा भनेर चाहिँ छुट्याउनु पर्ने कारण के हो भनेर पनि मान्छेले चाहिँ नि एक थरीको प्रश्न गर्ने गर्छन्। यो के जायज प्रश्न जस्तो लाग्छ तपाईँलाई?
यो चाहिँ होइन, नेपाली साहित्य भनिएको छ, नेपाली साहित्यको अथवा हरेक मूल साहित्यको अहिले नयाँ परिभाषा भएको छ। भारतीय साहित्य वा अङ्ग्रेजी साहित्य वा नेपाली साहित्य एउटा भूगोलभित्र लेखिएको मात्रैलाई नेपाली साहित्य भन्ने गरिएको थियो अघिको परिभाषा। अब चाहिँ एउटा भूगोलले मात्र नेपाली साहित्य हुँदैन, जुन जुन भूगोलमा लेखिए पनि त्यो नेपाली साहित्य नै हुन्छ। तर देशभित्र लेखिएको एक प्रकारको साहित्य हुन्छ भने देश बाहिर अन्य भूगोलमा अन्य संस्कृतिमा लेखिएको अलि अर्को प्रकारको अर्को प्रकारको, त्यस कारणले नेपाली साहित्यका भेद हुन् यिनीहरू, विभिन्न किसिमका रङ्ग, विभिन्न किसिमका स्वाद भएका बेग्लै बेग्लै फुलहरू हुन्, यी सबै मिलेर मात्रै सिङ्गो नेपाली साहित्यको हुन जान्छ। जसरी संसारभरका अङ्ग्रेजी मिलाएर मात्रै इङ्ग्लिस लिटरेचर बन्दछ, त्यस्तै गरी संसारभरका सबै साहित्य नेपाली साहित्यको स्वरूपहरू, भेराइटीहरू, तर यी बेग्लै बेग्लै भेराइटी भएकाले गर्दा नेपालमा लेखिएको साहित्यमा नेपालको चिन्ता भन्दा, त्यहाँको राजनीतिक अधिकारको चिन्ता भन्दा, सामाजिक चिन्ता त्यहाँ अस्तित्वको चिन्ता हुँदैन त्यहाँ त्यहाँ परिचय बोधको चिन्ता हुँदैन यी कुरा बाहिर मात्रै बोध हुन्छन् त्यस कारणले बाहिर बोध हुने गरी लेखिएको साहित्य र भित्रबाट बोध गरिएको साहित्यमा अलिक फरक हुने भएकाले गर्दा दार्शनिक साहित्यको बेग्लै एउटा विङ एउटा हाँगो यसको क्रियाकलाप बेग्लै हुन्छ तर त्यो मेन स्ट्रिम साहित्यकै एउटा स्वरूप हो नेपालभित्र साहित्यको समालोचना समीक्षा गर्ने व्यक्तिहरूले विद्वानहरूले नेपाली साहित्यको इतिहास लेख्ने व्यक्तिहरूले कोरियामा लेखिएको नेपाली साहित्य अमेरिकामा लेखिएको नेपाली साहित्य बेलायतमा लेखिएको साहित्यलाई इग्नोर गरे अथवा त्यसलाई चाहिँ व्यवस्था गरे भने त्यो नेपाली साहित्य अधुरो हुन जान्छ त्यस कारणले हामीले चाहिँ यो एउटा भेराइटी अमेरिकी नेपाली भेराइटीको यहाँ कुराकानी गरियो यो भेराइटी मूल नेपाली साहित्यको एउटा भेराइटी एउटा स्वरूपमा गनिन्छ
भनेपछि अब मूल नेपाली साहित्यमा डायस्पोराका साहित्यहरूको विवेचना समालोचना गर्न थालिसकियो त्यसो भए
यो थालिसकिएको छ विश्वविद्यालयमा पनि पाठ्यक्रममा अब डायस्पोरा भन्ने शब्द परिसकेको छ ठुलो कुरा आयो उता चाहिँ कुनै रिसर्चहरू सानसाना रिसर्चहरू थेसिसहरू गर्न थालिसकेको छ ठुलो कुरा हो डायस्पोरिक साहित्यको चाहिँ एउटा विश्लेषण नगरिकन यसलाई नेपाली साहित्यको समालोचनामा नराखिकन नेपाली साहित्यको इतिहास लेख्दा यसको कुरा नजोडिकन नेपाली साहित्य पुरा हुँदैन किन यहाँ बसेका जाति यिनीहरूले गरेको प्रयत्न पनि एउटा नयाँ फुलबारी बनाउनमा गरिएको प्रयत्न हो त्यो प्रयत्न नेपाली साहित्यको पनि हो अंशतः भोलि त अमेरिकी साहित्यमा चाहिँ आउन सक्छ
यहाँले डायस्पोरा भन्ने शब्द त्रिभुवन विश्वविद्यालयमा पनि पसिसकेका छ भने यसको बारेमा अलिकति विस्तृतमा भनिदिनुहुन्छ कि
अहिलेको बिएको नयाँ परिवर्धित पाठ्यक्रममा डायस्पोरा भन्ने शब्द परिसकेको छ र डायस्पोराको अध्ययनको निम्ति एउटा सानो च्याप्टर र अलिकति अङ्क पनि छुट्याइसकिएको छ र डायस्पोराको विषयमा त्रिभुवन विश्वविद्यालयमा नेपाली विभागमा केही विद्यार्थीले अहिले यो मास्टर्सको थेसिस लेख्न थालेका छन् एकजना अहिले हङकङको नेपाली डायस्पोरामा पिएचडी होइन मास्टर्सको थेसिस पुरा गर्न आँटिसकेका छन् अब भोलि अमेरिकी डायस्पोरा बेलायती नेपाली डायस्पोरा रुसी नेपाली डायस्पोरा अब क्रमिक रूपले विश्वविद्यालयले मास्टर्स तहको थेसिस लेखाउन सुरु गरेको छ राम्रो सुरुवात हो त्यसैले केन्द्रीय नेपाली विभागलाई पनि एनआरएनले एउटा पुरस्कार डायस्पोरा पुरस्कार प्रदान गरेको छ यसैले मलाई कृष्ण प्रकाश श्रेष्ठज्यूलाई र नेपाली केन्द्रीय विभागलाई यो डायस्पोरा पुरस्कार प्रदान गरेको थियो नेपाली विभागलाई डायस्पोरा पुरस्कार प्रदान गर्नुको तात्पर्य डायस्पोरा सम्बन्धी अनुसन्धान अध्ययन गराउनका निमित्त विश्वभरि छरिएका हरेक बेग्ला बेग्लै कुनाका हरेक सेन्टरको नेपाली लेखन बारेमा संस्कृति र साहित्य खास गरी साहित्यको विषयमा लेखी र कृतिको अध्ययन अनुसन्धान गराउनको निम्ति डायस्पोरा पुरस्कार केन्द्रीय नेपाली विभागले स्थापना गरेको हो त्यस अनुसार डायस्पोरिक विषयका अनुसन्धान पनि शुरू भएका छन् एउटा त पिएचडी थिसिस पनि भइसकेको छ र बिएको पाठ्यक्रममा डायस्पोरा शब्द र अलिकति मार्क्स अलिकति अङ्क पनि दिइसकिएको छ नयाँ एमएको पाठ्यक्रममा त डायस्पोरालाई अझ धेरै नम्बर दिइनेछ
बल सुपथको कुरा सुनाउनु भयो तपाईँले हाम्रो लागि साँच्चै खुसीको कुरा हो यो डायस्पोरिक साहित्यलाई तपाईँले एकदमै नजिकबाट नियालिरहनु भएको छ तीव्र गति लिएर अगाडि बढिरहेको यस साहित्यमा के कस्ता कमजोरीहरू देख्नु भएको छ र स्तरीय बनाउनको लागि के कस्ता रोकथाम या उपचारहरू अपनाउनुपर्छ भन्ने देख्नु भएको छ या यसको जरुरी छैन भन्ने ठान्नुहुन्छ
राम्रो कुरा छ भाइ यो दार्शनिक साहित्यले अत्यन्तै तीव्र गति लिएको छ अहिलेको एक दशक अझ यताका पाँच वर्षदेखि यताको त धेरै यसको उन्नति देखिएको छ तर यसमा कमजोरीको हिसाबमा हेर्दाखेरि नेपालभित्रबाटै धेरै त्रुटि रहन गएको छ नेपालमा समीक्षा गर्ने समीक्षकहरूले अनि समालोचना गर्ने समालोचकहरूले नेपाली साहित्यको इतिहास लेख्ने इतिहासकारहरूले यसतर्फ ध्यान दिएका छैनन् र यसको बेग्लै हाँगो हुन्छ र यसको चाहिँ दार्शनिक साहित्यको बेग्लै आर्काइभ तयार गरेर यसबाट यसको नै चर्चा गर्नुपर्छ एक किसिमको तेस्रो स्वादको साहित्य हो यो परा सांस्कृतिक साहित्य हो यसको गोडमेल चाहिँ हामीले नै गर्नुपर्छ भन्ने उहाँहरूले महसुस गर्नुभएको छैन नेपालका सङ्घ संस्थाले पनि गरेका छैनन् त्यस कारणले यो त्रुटि भएको छ नेपालबाटै र यसलाई विशेष गोडमेल गरेर यसलाई पाठ्यक्रममा राख्ने यसलाई पुरस्कारमा राख्ने यसको इतिहास लेख्ने फेरि ठाउँ ठाउँको इतिहास बेग्लै हुन्छ बेलायती नेपाली साहित्यको इतिहास बेग्लै अमेरिकी नेपाली साहित्यको इतिहास बेग्लै यहाँका व्यक्तित्वहरूको इतिहास बेग्लै यहाँका विधाको इतिहास बेग्लै चाहिन्छ यो गर्न अलिक बाहिरबाट अलिकति अप्ठ्यारो छ, बाहिरबाट पनि हुन्छ तर नेपालले यसलाई स्वीकार गरेर यसलाई अगाडि बढाइदिनुपर्छ भन्ने म ठान्दछु।
हजुर, अनि डायस्पोरिक साहित्यको स्तरलाई चाहिँ कसरी मापन गर्नुहुन्छ? अब यो कस्तो छ, कुन स्तरमा छ, यो राम्रो छ कि?
ठिक कुरा भन्नुभयो। स्तरको कुरा गर्दा के छ भने अहिले सुरु भएकोले गर्दा अब स्तरपट्टि जाँदा जस्तो नेपाली साहित्यको सुरुमा पनि अनेकका मनोलहरीहरू, लोकगीतहरू, लोकभाकाहरू, सामान्य किसिमका सवाईहरू, कथकहरू, यस्ता किसिमका साहित्यलाई सुरुमा हामी लिन्थ्यौँ। त्यस कारणले साहित्यको सुरु हुँदा एउटा सामान्य लोकजीवनको सामान्य स्तरबाट मात्र उत्पन्न हुन्छ। त्यस्तै गरी डायस्पोरिक साहित्यको पनि कतिपय ठाउँमा पठन पाठनको अवसर छैन, स्तरीय पुस्तकालय छैन, नेपाली साहित्यकै सिर्जना गर्न भनेर आएका व्यक्तिहरू छैनन्, र आफ्नै प्रयत्नले सम्पर्क नभएका ठाउँ बसेर गरेकाले गर्दा कति कति साहित्य चाहिँ त्यति स्तरका त्यति उचाएका छैनन्। अलिकति त्यसमा परिष्कारको कमी छ, स्तरको कमी छ, उचाइको कमी पनि छ, र यो एउटा बुझिन्छ। अलिक कविता बढी लेखिएको छ, केही गजल लेखिएका छन्, र धेरै उपन्यासहरू अझै लेखिन बाँकी छ। अरू विधामा एउटा सबैको सन्तुलन पनि मिलेको छैन, यो एउटा त्रुटिको पनि कमजोरीको पक्ष हो। तर यस बेला मलाई के लाग्छ भने यो कमजोरीको कुराकानी गर्ने बेला छैन। यस्तो अवस्थामा पनि जुन प्रकारको साहित्य आउँदैछ यसलाई चाहिँ प्रोत्साहित मात्रै गर्नुपर्छ। अहिले संख्यात्मक रूपमा नै यो बढी आओस् यस्तो भन्नुपर्छ। अहिले संख्या धेरै आएपछि बिस्तारै गुणात्मकता र एउटा यसभित्र हुने शक्ति अनि बिस्तारै आउँछ होला। त्यस कारणले म चाहिँ बढी यसको प्रशंसक भएको छु। जो उत्पादन हुँदैछ यसको प्रशंसा नै अहिले गर्नुपर्छ, नभए मान्छे निरुत्साहित हुन्छन्, उनीहरूको प्रयत्नको अवमूल्य हुन जान्छ। अहिले यसलाई उत्साहित गरेर मात्रै बेला छ भने जस्तो मलाई लाग्छ।
हजुर, अहिले त्यसो भए गुणात्मक भन्दा पनि संख्यात्मकमा गएपछि पछि आफै आप ब्रेक लाग्छ त्यो गुणात्मकमा भन्ने यहाँको भनेर
मलाई त्यस्तै लाग्छ भाइ। अहिले चाहिँ हामीले यसको गुणात्मकता अब विश्वविद्यालयका छेउमा बसेर दिनदिनै अनेक साहित्यका गोष्ठीमा भाग लिने मान्छेले, अनेक ठुल्ठुला समीक्षक समालोचक र अनेक सिद्धान्तकारका छेउमा बसेर अनेक कृतिहरू पढ्ने अवसर पाएका मान्छेले गरेको साहित्यको सिर्जनासँग यो दूरदेशमा वा टाढा कतै कुनै अभावमा एउटा शब्दकोश पनि नभएको ठाउँमा, कुनै सम्मेलनहरू पनि नहुने ठाउँमा बसेर गरेका सिर्जनाहरूलाई बराबर तुलनीय ठान्नु हुँदैन। यसको चाहिँ अलिकति अप्ठ्यारोमा गरेकोले गर्दा यसको संख्यालाई नै हामीले ठुलो उपलब्धि मान्नु पर्ने हुन्छ अहिले।
हजुर, यो खसखस डट कम पनि एउटा उद्देश्य त्यही नै हो, गुणस्तरको अपेक्षा गर्दा गर्दै सिकारुहरूलाई ठाउँ दिने खसखसको उद्देश्य रहेको छ। यहाँले चाहिँ मौका पायो भने हेर्नु होला।
म हेर्दै पनि छु नि भाइ, खसखस डट कम म हेर्दैछु। यसले पनि एउटा महत्वपूर्ण काम गरेको छ। नेपाली साहित्यले वास्तवमा यो इलेक्ट्रोनिक साइबर मिडियातिर नगरी नहुन्छ, यसमा तपाईँले पनि प्रवेश गरेर अगाडि बढाउँदै हुनुहुन्छ, यसको ठुलो योगदान रहन्छ। यसको म हेर्दैछु र यसको अरू प्रशंसा पनि गर्दछु।
हजुर, धन्यवाद।
अरूलाई पनि हेर्नुहोस् है उहाँलाई भन्दछु म।
हजुर, धन्यवाद, साह्रै खुसी लाग्यो। अनि यहाँले चाहिँ नि साहित्यिक विभिन्न विदेशहरूमा देश विदेशमा गएर चाहिँ नि साहित्यिक कार्यक्रममा सहभागी भन्नुहुन्छ, विशेष गरी यो डायस्पोरामा नजिकबाट निहाल्ने क्रममा यहाँले पोहोर साल बेलायत जानुभयो, यसपालि अमेरिकामा हुनुहुन्छ, त्योभन्दा अगाडि रसियामा हुनुहुन्थ्यो केही महिना अगाडि। यसरी विभिन्न ठाउँमा गएर चाहिँ डायस्पोरिक साहित्यमा निहालिरहनु भएको छ, र अघि तपाईँले यो प्रश्नको अघिल्लो उत्तरमा पनि के भन्नुभएको थियो भने देशै पिछेका साहित्यमा फरक फरक पनि गुणहरू छन् भनेर भन्नुभयो। कुन देशमा जाँदाखेरि कुन साहित्यले तपाईँलाई बढी छोएको जस्तो लाग्यो? त्यसो भए
यो विभिन्न ठाउँको कुरा गर्नुभयो कि
अमेरिकाको चाहिँ जुन साहित्य छ, अमेरिकाकै माटोमा भिजेको साहित्य भयो, बेलायतको साहित्य बेलायतकै माटोमा भिजेको भयो, त्यस्तै रसियाको माटोमा भिजेको साहित्य भयो, तपाईँ सबै ठाउँमा जानुभएको छ, कुन ठाउँको साहित्यले बढी छोएको तपाईँलाई अनुभव गर्नुभयो?
तीन ठाउँको मुख्य चाहिँ केन्द्र डायस्पोरिक केन्द्रहरू मध्ये उल्लेख्य चाहिँ तीनवटा हुन्, बेलायत अनि अमेरिका, हङकङ अनि त्यस पछाडि आउने रुस, त्यस पछाडि आउने जापान अनि खाडी मुलुक, यी क्रमशः यही, त्यसो त जर्मनीमा पनि चलिरहेकै छ, अन्य फ्रान्समा पनि चलेकै छ, अन्य मुलुकमा पनि सानोतिनो मात्रामा साहित्यको उत्पादन भएकै छ। तर मैले मूल्याङ्कन गर्नुपर्दा बेलायत र अमेरिका, अब अमेरिका एक नम्बरमा आउँछ कि जस्तो मलाई लाग्दछ। किनभने यहाँ चाहिँ साहित्यका विभिन्न विधा उपन्यास पनि यहाँबाट केही लेखिसकेका छन्, कथा संग्रह पनि निस्किसकेका छन्, अनि यहाँ व्यक्तिका एन्थोलोजी भनेको संग्रहहरू पनि निस्किसकेका छन्, अङ्ग्रेजीमा अनुवाद भएको कविता संग्रह पनि भर्खरै यहाँबाट आइसकेको छ, महाकाव्य पनि यहाँनिर चाहिँ महाकाव्य पनि हाम्रो होमनाथजीले महाकाव्य लेख्नु भएको छ। कविता संग्रह र कथा संग्रह अरू सिर्जनाका संख्याले हेर्दा पनि सबैभन्दा बढी राजस्वरी केन्द्रहरूमा अमेरिका एक नम्बर आएको म देख्दछु। त्यस पछाडि बेलायत आउँछ, त्यस पछाडि हङकङ आउँछ, यी अनि अरू चाहिँ अब अलिकति आफ्नो किसिमले चलिरहेका छन् तर प्रयत्नरत छन् सबै। खाडी पनि अहिले सक्रिय छ र खाडीमा धेरै चाहिँ श्रमिकहरूको उपस्थिति भएकोले गर्दा र भर्खरै मात्रै खाडीमा हाम्रो घनत्व बढेकाले गर्दा त्यहाँ अलिकति अपेक्षा निकै पछि नै छ जस्तो लाग्छ मलाई।
हजुर, धन्यवाद। अब हामी यो डायस्पोरा र डायस्पोरिक साहित्य अनि उत्तराधुनिकवादबाट अलिकता हटेर अर्को पृथक विषयमा कुरा गरौँ।
हुन्छ भाइ, म तयार छु।
अहिले नेपालमा राजनीतिक परिवर्तनले गर्दा भाषिक अधिकारका पनि कुरा उठेका छन्, भाषिक समानताको पनि कुरा उठेको छ, समावेशी पनि कुरा उठेको छ, र नेपाली समग्रमा नेपाली भाषालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनको लागि नेपाली भाषा बाहेक अन्य भाषाहरू, नेपालका अरू भाषाहरूले चाहिँ नि के कस्तो जोमाको गर्नुपर्छ जस्तो लाग्छ?
अब यो एउटा अप्ठ्यारो नै प्रश्न छ, तर मलाई के लाग्दछ भने जति ठाउँमा जहाँ गए पनि मानिसहरूले हाम्रो नेपाली जातिले अब अरूले चिन्ने भनेको नेपाली जाति भन्ने शब्दले चिन्ने हो, कति ठाउँमा गोर्खाली जातिले चिन्ने हो। यो जातिलाई चिनाउने भाषा त हाम्रो एउटा नेपाली मात्रै छ, अन्य भाषाहरूले पनि आफ्नो ठाउँबाट प्रयत्न गरेका छन्। अघि धेरै समयसम्म ती भाषामाथिको एउटा आङ्कुशे भएकाले गर्दा ती उठाउन नसकेकामा हामी सबैलाई दुःख लागेको छ, उठाउन नसकेकोमा। अहिले आएर 40 साल पछाडि केही उठे, अब आएर सबैले भाषिक समानताको अधिकारको भाषिक जागरणको अभियानमा सबै लागि परेका छन्। शिक्षणमा, पठन पाठनमा, अरू मिडियामा, अन्यत्र पनि सबै भाषालाई समान अवसर अधिकार छ। तर उठ्न अलिकति समय लाग्छ होला, किनभने माध्यम भाषा सबैको एउटा लिङ्गुआ फ्रान्का नेपाली नै भएकाले गर्दा नेपाल बाहिर बसेर बाहिरका नेपालीहरूलाई जोड्ने यही एउटा योजक भाषा नेपाली नै देखिएकोले गर्दा नेपालभित्र अन्य भाषाहरू पनि उठ्न उठाउनु पर्दछ। नेपाल बाहिर चाहिँ मलाई लाग्छ एउटा योजक भाषा सबैको जोड्ने भाषा त नेपाली नै हुन्छ जस्तो लाग्छ मलाई।
तपाईँ एक सफल समालोचकको हैसियतले अरूको मन दुख्ने गरी समालोचना गर्नु पर्यो भने कतिको हिचकिचाउनुहुन्छ?
मलाई धेरै आँटै आउँदैन भयो त्यस्तो खालको। मलाई के लाग्छ भनेदेखि नि जे भए पनि एउटा कृति अथवा एउटा सिर्जना उसले कसैले पनि एउटा कृति वा सिर्जना गरिसकेको छ, त्यसका सबल पक्षहरूलाई, त्यसका उपलब्धिहरूलाई, त्यसको राम्रा गुणहरूलाई मात्रै पहिला हामीले प्रोत्साहित गर्ने गरौँ। नराम्रा कामहरूप्रति मात्रै ध्यान दिने, त्यसको अँध्यारो कालो पक्षलाई मात्रै हेर्ने मान्छेहरू पनि छन् कोही, तर तिनीहरूको काम चाहिँ मेरामा आइन परोस् भन्ने छ। मैले त्यस्तो गर्नु सकेको पनि छैन। म चाहिँ उपलब्धि पक्षलाई, त्यसको सामर्थ्यलाई, त्यसको शक्तिलाई, त्यसको उपलब्धिलाई मात्रै प्रशंसा गर्न चाहन्छु। किनभने एउटा कृति नेपाली साहित्यमा आएपछि त्यसले केही न केही योगदान गरेकै हुन्छ, त्यसमा केही न केही उज्यालो पक्ष हुन्छ। नराम्रो पक्षको चाहिँ उसले गर्दै लाँदा आफै बुझेर क्रमिक रूपले विस्तारित समयले नै उसलाई शिक्षा दिनेछ भनेर म त्यसका उपलब्धि पक्षलाई मात्रै प्रोत्साहित गर्छु। म त्यति धेरै त्यो चाहिँ भनौँ न अब धेरै घोषपेट गर्ने अथवा चाहिँ मानिसलाई दुरुत्साहित गर्ने वा आक्रमण गर्ने यस्तो आँट नभएकोले पनि होला, त्यसप्रति छुइनँ सर।
यहाँको कोमल मन र सदाशयताको चाहिँ हामी वास्तवमा प्रशंसा गर्छौ,
तर के नोक्सान नै गर्ला अब कोही मान्छेलाई अब तर नराम्रोलाई माने अनावश्यक किसिमले त्यसै राम्रो छ म भन्दिनँ, तर जुनसुकै कृतिको पनि केही न केही पक्ष, केही न केही उपलब्धि हुन्छ। यसलाई चाहिँ मैले पहिला अलिकति त्यस गुणात्मक पक्षलाई मात्रै अगाडि राखिदिन्छु, अरू कुरा छ भने व्यक्तिगत रूपले मैले उहाँलाई सम्झाउँछु र छोडिदिन्छु।
त्यसो भए साधारणतया समालोचक एउटा चाहिँ निष्पक्ष तरिकाले हेरिनु पर्नेमा तपाईँ आफूलाई निष्पक्ष भएको जस्तो लाग्छ त्यतिखेर?
मलाई चाहिँ समालोचकको कर्तव्य नै अरूको भन्दा मेरो अलिक फरक हो कि जस्तो लाग्छ, किनभने मान्छे समालोचकदेखि, कोही समालोचकदेखि डराएर झोडीमा लुप्तै हिँड्ने, समालोचकको छेउ नपर्ने, समालोचकलाई लेखेर त्यसलाई गाली गरेर जीवनभरि धारे हात लगाउने, यस्तो कामहरू गर्ने, समालोचक पनि तर्खिएर भाग्ने, यस्तो वृत्ति नेपालमा बढेको छ कि त्यस्तो वृत्ति स्थापित छ। मेरो तर्फबाट समालोचकदेखि लेखकले नडराउन्, लेखकले समालोचकले नडराओस् र हामी चाहिँ हार्दिक भएर जाउँ। बीचमा आफ्नो कमजोरी त्रुटि परिष्कार गर्दै लगेर एउटा बिन्दु आउँछ आफै, उसको चाहिँ समयले भोस र चामल आफै निफाइहाल्छ, मैले किन गरौँ जस्तो लाग्छ मलाई।
समयमा
छोडिदिने, अलिकति राम्रो कुरा उपलब्ध गरिदिएर अरू कुरा समयले जिम्मा लगाइदिने, किनभने नेपाली साहित्यमा धेरैभन्दा धेरै मान्छे आउनु परेको छ, दुई अक्षर लेखे पनि उसले नेपालीमा लेख्यो, त्यही कुरा हाम्रो उपलब्धि हुँदै हो।
यहाँको पुस्तक उत्तर आधुनिक ऐनाको भूमिकामा यहाँले के भन्नुभएको छ भने, समालोचकले पुरातन सिद्धान्तलाई छोडेर संस्थाको सिर्जनाको लागि बाटो गोरेटो डोरेटो खन्ने काम समालोचकको हो भन्ने पनि भन्नुभएको छ। समालोचक त्यो हिसाबले चाहिँ नि समाजको दायित्वबाट उम्किन सकेको छैन।
हजुर,
त्यो बाटो कसरी देखाउने भन्ने कुरा छोटकरीमा भनिदिनुहुन्छ?
एकदम राम्रो, मैले अघिको उत्तर दिँदाखेरि यो कुरा कति बेला भन्नु होला जस्तो मलाई मनमा लागेको थियो, किनभने एउटा चाहिँ ग्याप पनि छ। किनभने भाइ, अब समालोचकको अघिको काम चाहिँ के छ भनेदेखि नि, यो रस मिलेनै दीर्घ भयो, यो सार स भएन हो यो ब भयो, यो शब्द नेपाली होइन हिन्दी हो, यस्तो किसिमको सामान्य किसिमको जुन एउटा भाषिक कुरामा अल्झेर त्यो लेखकलाई निरुत्साहित गराउने काममा धेरैजना मान्छे लागि परे। सिद्धान्तले यो भन्दैन, यो चाहिँ सिद्धान्त अनुसार गल्ती हो भनेर उसलाई निरुत्साहित गराउन लागि परे। मैले त्यो बाटो देखाउनु भनेको चाहिँ के हो भनेदेखि, अब समय बदलियो, विश्व परिस्थिति बदलियो, विश्वमा लेखनका सिद्धान्त पनि बदलिए, विश्वमा चिन्तनका सिद्धान्त पनि बदलिए। त्यो सिद्धान्त बुझेर मात्रै तपाईँले समालोचना गर्नुहोस्। त्यो समालोचना गर्नुभन्दा अगाडि सिद्धान्त बुझेर मात्रै लेखकका लागि त्यस अनुसार मूल्याङ्कन गरेर सिक्नुहोस्। त्यस कारणले लेखनका सिद्धान्त बदलिए, मूल्याङ्कनका सिद्धान्त पनि बदलिए। यो कुरा समालोचकलाई ज्ञान भएन भने उसले पुरानो कुरा मात्रै रटिरहन्छ, समाजलाई नयाँ बाटो देखाउन सक्दैन। अब अहिले समावेशी कुराकानी गरियो, नयाँ समय कुराकानी गरियो, एउटा डेमोक्रेटिक समयको कुराकानी गरियो, यस बेलामा विश्व परिस्थितिले के भन्छ, मार्जिनल मान्छेहरू कहाँ पुगेका छन्, एउटा अल्पसंख्यक रहेका जातिहरू, जनजातिहरू, लेखकहरू, नारी भए, अब पशुप्रति जाने हाम्रो आस्था भयो, पृथ्वीप्रति जाने आस्था भयो, अनि भूगोलप्रति अथवा यो जुन इको भन्छौँ हामी, इकोलोजी भन्छौँ, यो वनस्पति वृक्षहरूको सुरक्षापट्टि जाने कुरा भयो। त्यस कारण लेख्ने विषयवस्तु पनि बदलिएका छन्, सिद्धान्त हाम्रो जीवनलाई हेर्ने सिद्धान्त पनि बदलिएको छ। नथिङ इज फाइनल भनेछौँ, हामीले कुनै कुरा पनि अन्तिम सिद्धान्त छैन भनेकाले गर्दा पुराना सिद्धान्तमा साह्रै टाँसिएर बस्नु पनि एउटा चाहिँ खराबी हो भन्ने हामीलाई भइसकेको छ। त्यसले गर्दा अबको समालोचक धेरै माने बुझ्न चाहने, विश्व परिस्थिति बुझेको र मान्छेलाई नयाँ बाटोमा लाने होस्, सैद्धान्तिक रूपले पुराना कुरामा अल्झिएर रेटेर ती मान्छेलाई निरुत्साहित गरेर आफू ठुलो हुने काम नगरोस् भनेर मैले खोजेको। समाजमा अब यस्तो समाज नयाँ कुरा आयो, यस अनुसार लेख है भन्न खोजेको।
समालोचकले सतहमा होइन, सतहमा डुबेर समालोचना गर्नु पर्यो भन्ने यहाँको भनेर
हो भाइ, डुबेर साना कुरामा अल्झेर त्यो शब्द र रस दिएर यस्तामा अल्झिने होइन, विश्व परिस्थिति के छ त्यो परिस्थिति अनुसार समाजलाई बाटो देखाइदेऊ, लेखकलाई पनि त्यस्तै लेख्न सिकाऊ। अहिले यो कुरा आयो, मार्जिनलहरू केन्द्रमा आए, पुराना केन्द्रहरू अलिकति विखण्डन भएर नयाँ नयाँ केन्द्रहरू स्थापित हुन लागे, साइबर संस्कृतिले जगतलाई ढ्याको, ग्लोबल परिस्थिति आयो, डायस्पोरिक कम्युनिटीहरू बने र यसमा चाहिँ एउटा इकोलोजीप्रति पनि मान्छेको एउटा न्याय मानवेतर जगतमा पनि हाम्रो न्याय जानुपर्छ, यसप्रति नयाँ दृष्टिकोण लिएर मात्रै तिमी समालोचक हुन सक्छौ। समालोचकले चाहिँ किताबका पाना मात्रै धुलो पारेर मान्छेलाई रुवाउने काम नगर्नु, विश्व परिस्थिति चिनिने काम गर्नु र चिन्नु भन्ने कुरा मैले भन्न खोजेको छु।
धन्यवाद तपाईँलाई समालोचनाको नयाँ दृष्टान्त र दृष्टिको लागि। तपाईँ एक अनुवादक पनि हुनुहुन्छ, अघि मैले परिचयमा पनि भने अंग्रेजी अनुवादमा पहिलो पीएचडी गर्ने नेपालीको रूपमा हुनुहुन्छ तपाईँ, होइन?
त्यसको
लागि हामी गौरव गर्छौँ। नेपाली, मेरो प्रश्न के भने, नेपालीमा पनि विश्व स्तरका रचनाहरू छन् भनेर हामी भनिरहेको छौँ, तर अंग्रेजीकरणको अभावमा विश्व पाठक समक्ष हामीले पुर्याउन सकेका छैनौँ। तर यो विश्व समक्ष पुर्याउनको लागि आफ्नो तर्फबाट के कस्तो प्रयास भइरहेको छ, हाम्रो पाठकहरूलाई जानकारी दिनु?
आफ्नो भनेको मेरो व्यक्तिगत कि देशको?
व्यक्तिगत हिसाबले
व्यक्ति के तरफ बा अब यह सही क्रा हो महाकवि ने नहीं यह क्रा भन्न हो अंग्रेजी में लेखने रेपी अंग्रेजी में लाने रन्य भाषा में लियाने गुण भन्नो वहां रूस को ताशखंड में कई भन्न रो दृष्टांत आज 50 वर्ष पच्ची कई क्रा सही होना जान मैं अनुवाद में विद्यावारिधि गई सके मन लगो अंग्रेजी दुई अक्षर सीक्ने मौका मैं मेरे देश ने दिया अंग्रेजी दुई अक्षर सीक्ने मौका मेरे विश्वविद्यालय ने दिया इस कारण यह मौका को ज्ञान मैं ऋण तीर्न पर्चिकन मैं अनुवाद का काम में मैं समर्पित करें सर्वप्रथम एटा सिलेक्टेड नेपाली एसेज भनिकन 15 जना विद्वान को महाकवि लक्ष्मीप्रसाद देवकोटा देखि लेकर युवा नायकसम को 30 वटा लेखक 30 वटा निबंध को अंग्रेजी में अनुवाद करे जीवालाल छानले इसको प्रकाशन कराईदिन भो यह सिलेक्टेड नेपाली एसेज नेपाली साहित्य अंग्रेजी में गई पहिलो निबंध ग्रंथ हो इस अघि आगे थे पछि आएको छैन। दोस्रो मैले गरे अब सेलेक्टेड स्टोरीज फ्रम नेपाल भनेर साझा प्रकाशनले एउटा चाहिँ 25 जना कथाकारहरुको संग्रह गर्यो त्यसको चाहिँ अनुवाद र सम्पादन मैले दुईटै आफैले गरे त्यो पनि एउटा यस्तो पहिलो संग्रह हो जो नेपाली साहित्यको कथाहरु अंग्रेजीमा गएका छन् त्यसमा चाहिँ हाम्रो मदनगढी मार्शलदेखि लिएर अहिले सीता पाण्डे आउनुहुन्छ सीता पाण्डे सम्मका कथाहरुको त्यहाँ संकलन रहेको छ 25 वटा पहिलो कथा संग्रह चाहिँ अंग्रेजीमा भएको त्यस पछाडि मैले चाहिँ स्टोरीज अफ कन्फ्लिक्ट एन्ड वार भनेर 10 वर्ष युद्धको जनयुद्धको बेलामा भएका द्वन्द्व र युद्धका कथाहरूको सम्पादन र अनुवाद र प्रकाशन गरे प्रकाशन त अरूले गराइदिए अमेरिकी सेन्टरले सहयोग गर्यो र नेपाल अमेरिकी सेन्टरले सहयोग गरिदियो मैले त्यसको अनुवाद गरेँ तेस्रो ग्रन्थ भयो यो पनि एउटा द्वन्द्व र युद्धको बेला विश्वलाई देखाउने हाम्रो एउटा के भएछ भन्ने कुरो एउटा हो र चौथो चाहिँ मैले गरेँ त्यस पछाडि यो हाम्रो गोपाल पराजुलीको महाकाव्य नयाँ ईश्वरको घोषणा हजुर नयाँ ईश्वरको घोषणा जसले अन्तर्राष्ट्रिय नेपाली साहित्य पुरस्कार प्राप्त गरे दोस्रो पल्ट त्यसको मैले 1 वर्ष लगाएर अनुवाद गरेँ त्यो चाहिँ त्यो एउटा डिक्लेरेसन भन्ने गर्छ त्यो पनि बेलाबाट छापियो पहिलो महाकाव्य हो महाकविको सुलोचना पछाडि जो चाहिँ अंग्रेजीमा उपलब्ध भएको छ जसले मदन पुरस्कार पाएको थियो र यस लगायत अब हिरण्य भोजपुरीको सगरमाथा भन्दा माथि भर्खरै अनुवाद भइसकेको छ चन्द्रकान्त आचार्यको चाहिँ मित्रता फ्रेन्डसिप भर्खरै भइसकेको छ त्यो मैले गरेको हुँ र अरू मैले गरेका मध्ये एकेडेमीको कविता भन्ने पत्रिकाको अङ्क 78 होला म गेस्ट एडिटर भएर काम गरेँ र अरू केही उपन्यासहरूको परिचय अनुवादको परिचय लेख्ने सम्पादन गर्ने काम पनि गर्दैछु र केही अनुवादहरू मसँग आएका छन् जस्तो चाहिँ महेश विक्रम शाहको थापामाको छोरो पनि म अनुवाद गरिरहेको छु अंग्रेजीमा लान्नका कारणले यस किसिमले म आफ्नो नेपाली साहित्यलाई अलिकति भए पनि अरू समक्ष लान सकिन्छ कि भनेर म आफूलाई समर्पित गरेर लागेको छु 10 वर्षको बिचमा 5 वटा 6 वटा कृति मैले अंग्रेजीमा लान सकेँ
हजुर यहाँको यो सत्कार्य निरन्तर चलिरहोस् हाम्रो कामना छ तर यो उल्था गरिसकेपछि गरिएका पुस्तकहरूको बजारको चाहिँ कस्तो प्रतिक्रिया पाएको पाउनुभएको छ इङ्ग्लिसको बजारबाट
बजार एकदम कम्ती छ हामीसँग कुनै त्यस्तो च्यानल छैन नेपालको किताब भारतमा पनि जान पाउँदैन भारतमा यस्तो व्यवस्था छ कि भारतका किताब नेपालमा आउन सक्छन् नेपालको भारतमा पनि जान पाउँदैन त्यस्तो एउटा प्रावधान छ एउटा हाम्रो लागि बडो बाधा भएको छ
त्यस्तै भनेको तात्पर्य नेपालीबाट इङ्ग्लिसमा उल्टा गरियो फेरि नेपालको नेपालै बसियो त्यसो भए
नेपालको नेपालमै बस्छ बाहिर लाने कुनै च्यानल हामीसँग छैन र कुनै एउटा अब यसको किसिमको च्यानल हामीले खोज्नु परेको छ जो विश्व बजारमा पुगोस् नेपालको छपाई अब स्तरीय पनि हुन अलिकति अझै मुस्किल छ विश्व बजारको हिसाबमा विश्वका ठुला ठुला प्रकाशकले नेपाललाई चिनेका पनि छैनन् नेपाली साहित्य बाहिर आउन सकेको पनि छैन छैन भनेर लुकेर बस्दा पनि हामी कदिन लुकेर शर्माएर बस्नु काम थालनी गर्नुपर्नेछ अब हामीले खास गरी विश्व बजारसँग अमेरिका अथवा युरोपसँग कोही एक्सेस खोजेर कुनै प्रकारले प्रवेश मागेर सानो रूपमा भए पनि निस्कने विश्वविद्यालयमा पठन पाठनको क्रियाकलापमा जाने यस्तो गर्नुपर्छ अहिले चाहिँ एउटा राम्रो के भएको छ भने त्रिभुवन विश्वविद्यालयले अङ्ग्रेजी विभागले अब अरू विभागमा पनि अनुवादको पठन पाठन सुरु भएको छ र अङ्ग्रेजी विभागले पनि अनुवाद गरिएका कृतिहरूमाथि अनुसन्धान गर्न पाइने भएकाले गर्दा नेपाली किताबको अङ्ग्रेजी अनुवादको पनि धेरैको अनुसन्धानहरू हुन थालेको छ र अनुवाद गर्ने क्रम पनि एकदम बढेको छ वर्षमा 20-25 वटा टाइटल नेपाली र अङ्ग्रेजीमा गइरहेका छन्। विश्व बजारमा हामी दुईटा कृतिहरू आफूले चिनेका मान्छेलाई गिफ्ट पुरस्कार दिनुभए, विश्वका ठुल्ठुला विश्वविद्यालयमा कृति पुर्याउने, ठुल्ठुला बुक स्टोरमा पुर्याउने, बुक च्यानलतिर पुर्याउने यस्तो काम हामीसँग भएको छैन। एउटा स्वान्त सुखाए मात्रै यसको दायित्व सरकारले नै खोजी गर्नु पर्यो, एकाडेमीले खोजी गर्नु पर्यो, साझा प्रकाशनले र नेपालका जुन एउटा बुक वर्ल्ड छ नि, नेपालको एउटा बुक सोसाइटी, यसले पनि केही केही खोजी गर्नुपर्नेछ र नेपालका बौद्धिकहरूले पनि यसको लागि हामी खेल्यौं दुनियाँबाट कहीँ देखिनौं भन्ने कुराको चिन्ता नेपालका प्राविधिकहरूले प्राध्यापकहरूले सबैले गर्नुपर्ने भएको छ, तर यो अलिक हुन सकेको छैन अहिलेसम्म।
भनेपछि विश्व बजारमा पुग्नको लागि अनुवाद मात्रै होइन अन्य कठिनाई र समस्याहरू पनि छन्। त्यसो भए
अन्य धेरै छन्, विश्व बजारमा छापिन हाम्रो यतातिर प्रकाशित हुन सकेको छैन, उता प्रकाशित भएको किताबहरू यता आउन सकेका छैन। जाँदाखेरि पर्सनल्ली आउने जाने र सानसानो संख्याले नेपालमा छ नि गिफ्ट पुरस्कार दिने र कोही यो खास गरी चाहिँ दूतावासतिर पठाउने, दूतावास मार्फत पुरस्कारहरू गराउने, के अरे उपहारहरू गराउने यस्तो काम भएको छ, तर यस्तोले मात्रै हामी बाहिर देखिन सक्दैनौँ भन्ने लागिरहेको छ।
हजुर, आशा गरौँ यो यस काममा चाहिँ नि नेपाल सरकार, एकाडेमीदेखि लिएर प्रबुद्ध वर्गहरूले चाँडोभन्दा चाँडो यस बाधालाई पनि अडचनलाई पनि हटाउने फुकाउने काम होस् देख्न पाइयो। हामी कार्यक्रमको अन्त अन्तमा आइसकेको छौँ। सन्दर्भ देवकोटाको शतवार्षिकीको अवसर हो, यसपालि हामीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवार्षिकी मनाइरहेछौँ। कुनै न कुनै ठाउँमा देशमा विदेशमा हामीले कुनै न कुनै रूपमा मनाइरहेका छौँ, तर कुन तरिकाले मनाइयो भने देवकोटाप्रति साँचो श्रद्धाञ्जलि हुनेछ भन्ने देख्नुहुन्छ तपाईँ?
देवकोटाको पत्रको साँचो श्रद्धाञ्जलि गएको शनिबारको एउटा लेख मैले लेखेको छु, शनिबारको कान्तिपुरमा।
हजुर,
रुसमा गएर जब मैले त्यहाँका लेखक एकजना लेखकका दुईटा तिनवटा संग्रहालय देखेँ, अब पुस्किमको दुईटा तिनवटा संग्रहालय र टास्टाको दुईटा तिनवटा संग्रहालय र हरेक त्यहाँका ठुला लेखकहरूको, चेखकको, लेरमेन्टोको, सबैको व्यक्तिगत संग्रहालय देखेँ र एउटा दुवा त घटारिएर हामी कुनै पनि टास्टा गएर हेऱ्यौँ अनि आयौँ फर्केर, त्यो देखेर र त्यही दिन बेलुका भानुभक्तको संग्रहालय के अरे घर लड्यो भन्ने सूचना जब कान्तिपुरमा आयो, म भक्कानिएर म उठ्न नसक्ने अवस्था पुगेँ। त्यस कारणले अस्तिको शनिबारको कान्तिपुरमा हेर्नु होला कि हामीले एउटा चाहिँ एउटा देवकोटाको वा भानुभक्तको वा मोतीरामको यी महान व्यक्तिहरूको संग्रहालय व्यक्तिगत संग्रहालय बनाउन सकेनौ र अलिकति आडम्बर देखावटी मात्रै भयो। भानुभक्तको घर छ, के अरे महाकवि घर छ भन्छन् तर कसै देखेको छैन। उहाँले प्रयोग गरेका सामानहरू, उहाँका पाण्डुलिपि, उहाँको खाने बस्ने शैली, उहाँको घर, उहाँको सुत्ने कोठा, उहाँको यो केही पनि छैन। यसले गर्दा यो एउटा कस्तो भने धेरै नेपालमा गरिए काम अलिकति आडम्बरका देखावटी मात्रै भएका छन्। केन्द्रबाट चाहिँ मूल कुरामा आइपुगेका छैन जस्तो लाग्छ।
धन्यवाद यहाँको बहुमूल्य विचारको लागि।
धन्यवाद, धेरै खुसी लाग्यो मलाई।
अब यहाँको नयाँ आउने कृतिको कृति के हो र यसको बारेमा छोटकरीमा हाम्रो श्रोताहरूलाई के भन्नुहुन्छ?
भाइले अब अघिको मसँग अलिकति म एक शब्द जोडेर मात्रै भन्छु, अबको नेपाली साहित्य कता जान्छ, विश्व बजार हामी किन छैनौँ भन्ने सम्बन्धमा पोहोर साल ममिला जोशी लगायतका अरू युवा पुस्ताले एउटा सम्मेलन गराउनु भएको थियो पोखरामा। हामीले नेपाली साहित्यको भविष्य भन्ने सम्बन्धमा एउटा कार्यपत्र प्रस्तुत गर्यौं र त्यो कार्यपत्रलाई परिमार्जन गरेर रुसमा पनि मैले प्रस्तुत गरेँ र त्यसमा महाकवि र अहिले वर्तमानलाई जोडेर हेर्दा नेपाली साहित्यलाई बाहिर लान अनुवाद गर्नुपर्ने, अङ्ग्रेजीमा लेख्नु पनि पर्ने, अङ्ग्रेजीमा नेपालीमा छोडेर भनेको होइन, अङ्ग्रेजीमा लेखिएको साहित्यलाई सुरक्षित गर्ने र अङ्ग्रेजी भाषामा यसको परिचयहरूलाई गराउनुपर्ने भन्ने गरिएको थियो। यति भनिसकेपछि अहिले अन्त्यको प्रश्न मेरो आगामी भन्नुभयो भने
हजुर आउने कृति र त्यसको बारेमा।
आउने कृति मेरा दुईटा छन् अहिले चलिरहेका, उत्तराधुनिक नेपाली समालोचनाको स्वरूप भन्ने एउटा म गर्दैछु। यसमा के भने अब साँचो अब हुन त मैले उत्तराधुनिक ऐना जो लेखेँ त्यसबाट अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त भयो नेपाली अनुशासक हो, उत्तराधुनिक विमर्श लेखेँ त्यो पनि अहिले एउटा नेपाली समालोचनाको सबभन्दा ठूलो ग्रन्थको रूपमा स्वीकृत भएको छ, मैले चलिरहेको छ। त्यस पछाडि पनि अझै नेपाली समालोचकलाई बुझाउन बाँकी रहेको छ, नेपाली लेखकलाई नयाँ समय बुझाउन बाँकी रहेको छ। मलाई चाहिँ के भने डिक्टेटरसिपले किसिमको चाहिँ अधिनायकताले हामीलाई अठ्याउँछ कि संकुचितताले अठ्याउँछ कि यसले उदार समय छ, विश्व परिस्थितिमा ओपन सोसाइटी चाहिएको छ, विश्वसँग जोड्ने किसिमको नयाँ समयलाई बुझाउने किसिमको केही कुराहरू केही सिद्धान्तहरू दिनु परेकोले गर्दा म उच्च आधुनिक समालोचनाका स्वरूप बारेमा लेखिरहेको छु। त्यो पनि 300-400 पेज त भएको छ। यसमा यिनै दासबाटदेखि अरू कुरा पर्छन्, अरू थापेर यो सालभरि म सक्छु होला। एउटा उपन्यास लेख्न थालेको 2 वर्ष भयो बासुजी, समयको अभावले, र त्यो उपन्यास पनि म यो वर्षभरिमा निकाल्न सक्छु होला।
नाम भन्नुहुन्छ
उपन्यासको? चाहिँ अनन्तका पाइला भन्ने मैले अहिले राखेको छु, तर बदलिन्छ कि अहिले टोङ्गो छैन। पहिला शुक्रातका पाइला निकाले, अनन्तका पाइला त्यहाँको एउटा पात्र छ त्यसलाई लिएर लेख्दैछु। आदि भएको छ, ड्राफ्ट पुरा गरे, समयको अभाव हुन्छ। अब त्यस्तै अब यो वर्षभरिको लक्ष्य राखेको छु।
हजुर, यहाँको कलम निरन्तर चलिरहोस् र त्यो नयाँ नयाँ कृतिहरू हामीले चाँडोभन्दा चाँडो पढ्न पाऊ। अन्तमा खर्च.com का श्रोता तथा पाठकलाई आफूले सन्देश दिन पर्दा के भन्नुहुन्छ?
अब म के भन्छु भने खसखस.com लगायत अरू अब अहिलेको जगत भनेको तत्कालै जोड्ने एउटा साइबर लिटरेचर, इलेक्ट्रोनिक लिटरेचर, इ लिटरेचर मात्रै हो। खसखस.com लगायत खसखस.com निरन्तर हेर्नुपर्छ, लगायत अरू पनि तुरन्त प्रभावित हुने पनि यी हुन्, विश्वलाई जोड्ने पनि यी हुन्। यी सबैतिर र यिनको र यसले यसमा आफ्नो समय श्रम खर्च गर्ने तपाईँहरू जस्ता साधकहरूप्रति समर्पित व्यक्तित्वहरूप्रति हाम्रो पूरा सहानुभूति हुनुपर्छ। नेपाली साहित्यले, नेपाली पाठकले, दर्शकले तपाईँहरू जस्ता अग्रगामीहरूलाई, यस दिशाका अग्रगामीहरूलाई बहुत प्रेम र प्रेरणा दिनुपर्छ, म यही भन्दछु।
धन्यवाद समालोचक तथा वरिष्ठ साहित्यकार गोविन्द राज पठाइज्यू। यहाँको अमेरिकी भ्रमण सफलता रहोस्, सफलपूर्वक रहोस् र यहाँको कलम निरन्तर चलिरहोस्, हामीले नयाँ नयाँ कृतिहरू चाँडोभन्दा चाँडो पढ्न पाइरहौ भन्ने कामना गर्दै आजलाई हामी बिदा माग्छौ। धन्यवाद यहाँको बहुमूल्य समय र विचारको लागि।
सम्पूर्ण श्रोता पाठकप्रति मेरो पनि धन्यवाद छ, म यही रोकिन्छु। धेरै धन्यवाद छ।